مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ ہمارا موضوع ہے بھارت کے اس ماہ سے شروع ہونے والے انتخابات میں اقلیتوں کا کردار۔ تو اس میں ہم مختلف پہلوؤں پر روشنی ڈالیں گے کہ کیا کردار ان کا ہو سکتا ہے۔ اب ظاہر ہے ایک کافی نتیجہ خیز نمبرز ہمیں نظر آ رہے ہیں کیونکہ انتخاب اب ہونے ہی چاہتے ہیں، تو ہم نے کوشش کی ہے اس میں جمع کرنے کی مختلف اقلیتوں سے تعلق رکھنے والے افراد کو اور سرگرم کارکنوں کو۔ میں پہلے تھوڑا سا بتا دوں کہ یہ اس میں حکمران محاذ اور اپوزیشن جو ہے دونوں ہی ایک دوسرے سے بہت سخت محاذ آرائی ہے ان کے درمیان۔ انتخابی کمان بی جے پی کی جو ہے وہ وزیر اعظم مودی نے اور کانگریس کی جانب سے اس کے صدر راہل گاندھی نے سنبھال رکھی ہے، جبکہ دوسری علاقائی جماعتیں بھی بڑے زور و شور سے اپنے محاذ پر ڈٹی ہوئی ہیں۔ 11 اپریل کو جب ووٹ ڈالے جائیں گے تو کل 20 ریاستوں کے 91 پارلیمانی حلقوں میں پولنگ ہوگی۔ تو ایک تو ہمارے پاس اس وقت ساتھ موجود ہیں بھائی تیج سنگھ صاحب، جو کہ نہ صرف یہ کہ دلت سرگرم کارکن ہیں بلکہ الیکشن بھی لڑ رہے ہیں یو پی کے ایک حلقے شہر بجنور سے، ان سے ہم بات کریں گے۔ ہمارے ساتھ ثمینہ شفیق ہیں، معروف خواتین کے حقوق کی سرگرم کارکن ہیں اور پاور نامی تنظیم سے وابستہ ہیں۔ یہ ظاہر ہے کہ ان کا کام جو ہے اس میں انتخابات بھی ایک اہم اس کا عنصر ہے، کیونکہ خواتین کو ووٹ دینے کے لیے قائل کرنا، ان کے لیے سہولتیں پیدا کرنا، اور ہم نے اس میں اقلیت میں خواتین کو اس لیے رکھا ہے کہ مواقع بھی ان کے پاس کم ہوتے ہیں، کیونکہ آبادی کے لحاظ سے غالباً بھارت میں خواتین اقلیت نہیں ہے۔ لیکن یہ بات تو ثمینہ ہی زیادہ بہتر بتا سکیں گی، ثمینہ شفیق۔ تو ہماری دو ہمارے ساتھ ہیں اس وقت پارٹیسپینٹ ہمارے پروگرام کے۔ پہلے میں بھائی تیج سنگھ صاحب آپ سے پوچھوں گی، کہاں ہیں اس وقت آپ الیکشن کے سلسلے میں؟ اپنے
میں اس وقت نگینہ، جو میری کنسٹیٹنسی ہے جہاں سے میں کانٹیسٹ کر رہا ہوں الیکشن پارلیمنٹ کا،
جی
میں نگینہ میں ہوں میڈم اس میں۔
اچھا، اور تھوڑا سا اپنی پارٹی کے بارے میں ہمیں بتائیے کہ آپ دو دفعہ پہلے الیکشن لڑ چکے ہیں، تیسری بار آپ حصہ لے رہے ہیں، تو
جی میڈم میں دراصل 1978 سے کاشی رام صاحب سے جڑا تھا یہ سوشل موومنٹ کے لیے،
جی
1995 تک میں ان کے ساتھ رہا۔ حالانکہ میں گورنمنٹ میں ایک افسر تھا، اس کے باوجود بھی میں نے ان کو ایک ایسوسیٹ کی طرح میں نے بڑا ان کے ساتھ مل کے کام کیا۔ جب 1995 میں کاشی رام جی اور ان کی بی ایس پی نے بی جے پی جو دلت اور مسلم کے ایک دم خلاف پارٹی ہے اس سے جب انہوں نے ہاتھ ملایا تو ہمیں ناگوار گزرا اور میڈم ہم نے اپنے آپ کو ڈس ایسوسیٹ کیا کاشی رام جی سے۔
تو اب آپ کی پارٹی کا نام کیا ہے جو جس پارٹی میں آپ ہیں؟
جی میڈم،
آپ کی پارٹی کا کیا نام ہے جس میں آپ اب ہیں؟
ہاں میری یہ پارٹی، میں نے 1995 میں سوشل موومنٹ شروع کیا بی ایس ایس کے مادھیم سے، میں جیل بھی گیا، اور 1999 میں نے امبیڈکر سماج پارٹی ایک پولیٹیکل الٹرنیٹو دلت اور مسلمانوں کے لیے میں نے عوام کو پیش کیا، امبیڈکر سماج پارٹی نام ہے میری اس پولیٹیکل ونگ کا، اور تب سے ہم لوگ برابر جد و جہد میں لگے ہوئے ہیں کس طرح سے اس ملک میں دلت اور مسلم اتحاد قائم ہو، اور انشاءاللہ ہم اقتدار میں آئیں۔ بغیر اقتدار میں آئے ہم لوگ اپنا بھلا نہیں کر سکتے، اپنی بات کو نہیں بنا سکتے، اپنی دشواریوں کو دور نہیں کر سکتے میڈم۔
اچھا، میں تھوڑا سا یہ پوچھوں گی آپ سے کہ آپ یو پی سے انتخاب لڑ رہے ہیں، تو خواتین کس حد تک آپ کو سرگرم نظر آتی ہیں اس میں؟
میری پارٹی میں جو خواتین ہیں، ایک اسپیشل پیمپلیٹ انہی کے نام سے نکلا ہے، جو ہماری الگ الگ صوبوں کی صدر ہیں وہ ادھر آئی ہوئی ہیں، کشمیر سے لے کے کرناٹک تک اور گجرات سے بھی جو خاص عہدیدار ہیں ہماری وہ یہاں میرے ساتھ میری ہیلپ کر رہی ہیں۔ اور جہاں تک خواتین کا بات، جہاں تک ہندو کتابوں میں لکھا ہوا ہے، ان کی دھرم شاستروں میں لکھا ہوا ہے، عورت ان کے پیر کی جوتی ہوتی تھی۔ جب ڈاکٹر امبیڈکر نے اسٹرگل کیا اور سمیدھان لکھا، اس میں مطلب خواتینوں کو برابر کا درجہ دیا ڈاکٹر امبیڈکر نے دیا، اب یہ مجبور ہوئے، ان کو ووٹنگ رائٹ بھی ڈاکٹر امبیڈکر کی مہربانی سے ملا، تو یہاں برابری کا درجہ ہے، لیکن حقیقت میں وہ بات ابھی اس پہ فلسفے پہ نظر نہیں آ رہی ہے۔ क्योंकि वही हिंदू डोमिनेटेड सरकार है, हिंदू माइक्रो माइनोरिटी की गवर्नमेंट इस देश में बन रही है।
अच्छा।
तो निश्चित तौर से न खवातीन को उनके हक मिल रहे हैं, न दलितों को उनके हक मिल रहे हैं, न मुसलमानों को और दीगर जो अकलियत कौमें हैं उनको भी उनके हक नहीं।
तो चलिए हम अब चलते हैं समीना शफीक की जानिब। हमारे साथ समीना है। समीना, थोड़ा सा बताइए कि इन इंतखाबात के लिए आपका जो ग्रुप है, आपकी जो ऑर्गेनाइजेशन है, क्या काम कर रही है?
देखिए, सबसे पहले तो मेरा नाम शमीना शफीक है।
शमीना है?
और
अच्छा
जी
मेरा ख्याल है सुहेल साहब ने जब बताया तो मुझे समीना समझ आए, सॉरी जी।
मैं शमीना शफीक हूँ और मैं ऑल इंडिया महिला कांग्रेस की जनरल सेक्रेटरी हूँ
जी।
यूपी से आती हूँ और मेरी एक संस्था भी है, पावर फाउंडेशन, वो भी महिलाओं के लिए, औरतों के लिए, खवातीनों के लिए काम करती है
जी।
मगर इस वक्त जाहिर सी बात इलेक्शन का दौर है और उसकी तैयारी में हम सब बहुत अरसे से वक्फे से जुड़े हुए हैं, तो बज़ाहिर तौर पे इस वक्त कांग्रेस में मेरी सरगर्मी ज्यादा तेज है क्योंकि हम अल्टीमेटली जितनी भी राजनीति करते हैं, पॉलिटिक्स करते हैं, दैट इज प्राइमरीली फॉर इलेक्शंस। तो लिहाजा इस वक्त जो सारा का सारा हमारा फोकस है वो इलेक्शंस पे है और इलेक्शन में खास तौर से महिलाओं पर है, खवातीन पर है।
अच्छा,
और जी
जी, तो आपके ख्याल में क्या, अगर तादाद के लिहाज से देखा जाए, वोटर्स कितनी हैं, क्या तादाद है इंडिया में इस वक्त जो खवातीन वोटर्स हैं और जो मर्द हैं, कितना फर्क है उनमें?
वी आर जस्ट 49%, 1% का फर्क है, कोई बहुत बड़ा फर्क नहीं है। वीमेन आर, और अगर आप कॉन्स्टिट्यूएंसी वाइज ब्रेकअप देखेंगे तो कई जगह वी आर एट पार, कई जगह हम ज्यादा हैं, कई जगह हम कम हैं, बट अगर ओवरऑल आप बोलेंगे तो आई मीन वीमेन do form 50% of the population of India. तो हम 50% हैं, 50% आबादी है हमारी और हम अपने आबादी के हिसाब से अपना हक मांगते चले आ रहे हैं। वो हक हमें वक्त ब वक्त मिलता रहा है, मगर 2014 के इलेक्शन में जिस किस्म के वादे किए गए थे, जो आज मौजूदा सरकार है जिस तरह से उसने वादे किए थे, किसी भी वादे को पूरा नहीं कर पाई है सरकार। लिहाजा ये जो वक्त है इलेक्शन का, ये बहुत ही अहम है, खास तौर से हिंदुस्तान की औरतों के लिए, अकलियतियों के लिए, दलित समाज के लिए, पिछड़े कुंचे जो भी वर्ग हैं ऐसे जिनको बिल्कुल लाइन में बिल्कुल आखिर में खड़ा कर दिया गया है ले जाकर, ये उन सबकी लड़ाई है। और जहां तक महिलाओं की बात है, जो हम सबसे बड़ी लड़ाई लड़ रहे हैं, कांग्रेस पार्टी सबसे बड़ी लड़ाई जो लड़ रही है, वो पार्लियामेंट में और असेंबलीज में विमेन को, महिलाओं को 33% आरक्षण देने की लड़ाई लड़ रही है। वो हमारे लिए बहुत बड़ा, बहुत अहम मुद्दा है बिकॉज हम डिसीशन मेकिंग सिस्टम में आना चाहते हैं, मेन स्ट्रीम होना चाहते हैं, जेंडर को एक खास तौर से फीमेल जेंडर को कि वो बेचारी हैं, उनको कुछ मिल जाना चाहिए से अलग हटकर अब बात इक्विटी और इक्वालिटी की होनी चाहिए। और इसी को लेकर कांग्रेस पार्टी लड़ाई लड़ रही है, इसी को लेकर मेरी जो संस्था है पावर फाउंडेशन और यहाँ दिल्ली में, हिंदुस्तान में जितनी भी मुख्तलिफ खातीन को लेकर काम कर रही जो भी ऑर्गेनाइजेशन है, एनजीओ है, वो सिर्फ और सिर्फ आज विमेंस मूवमेंट एक ही चल रहा है, वो है कि महिलाओं को, विमेंस को पार्लियामेंट में और असेंबलीज में रिजर्वेशन मिले, आरक्षण।
तो शमीना, जब हम देखते हैं एक यानी ट्रेडिशनल जो तादाद है औरतों के बाहर आने की वोट देने के लिए, तो उसमें आप एक यूनिक पोजीशन में हैं क्योंकि खुद आपका भी, आप मुसलमान हैं, एक अकलियती ग्रुप से ताल्लुक है, तो उसमें जो मेजॉरिटी है उसके मुकाबले में जो अकलियती ग्रुप हैं उनकी खवातीन की तादाद में क्या तनासुब है, कितनी, किस ग्रुप की खवातीन ज़्यादा वोट देने के लिए निकलती हैं?
देखिए, जहाँ जब आप वोटिंग पैटर्न की बात करेंगे कि किस ग्रुप की खवातीन ज्यादा वोट करने के लिए निकलती हैं, तो ये आई हैव नॉट, मतलब मैंने किसी स्टडी को इस तरीके से नहीं देखा है। हाँ, मगर मैं पर्सनल जाती एक्सपीरियंस पे ये जरूर बता सकती हूँ, जितने भी हम लोगों के डिस्कशंस होते हैं और खास तौर से 2014 इलेक्शन जो हुआ था, एक्चुअली वुमेन वर द डिसीजन मेकर्स। महिलाओं ने बढ़ चढ़ कर वोट किया था, वोटिंग परसेंटेज विमेन का ज्यादा था विज़ाविज़ मेन, और उसमें अकलियत महिलाओं की वोटिंग परसेंटेज, मैं पर्सनली क्योंकि मैं खुद मुसलमान हूं, मैं जानती हूं कि उनकी वोटिंग परसेंटेज और ज्यादा होती है।
अच्छा।
और उसका वाहिद रीजन है क्योंकि अकलियत बज़ाहिर हिंदुस्तान में हमें अपनी बात कहने का जो एक मौका मिलता है वो वोट के जरिए मिलता है, अपनी अपने अपनी बात हम منوا سکیں, کہہ سکیں, پہنچا سکیں, اس کا سب سے اچھا اور آسان طریقہ ہے کہ ہم باہر جا کر ووٹ دیں, تاکہ ان لوگوں کو ہم واپس باہر نکال سکیں سسٹم سے جو ہمارے خلاف کام کرتی ہیں. تو اس لیے خاص طور سے اقلیتوں میں, مسلمانوں میں اگر آپ کہیں گے, تو میں اس بات کو بہت کانفیڈنٹلی کہتی ہوں کہ مسلم مہیلائیں خاص طور سے بہت زیادہ سنکھیا میں باہر نکلتی ہیں, اور وہ بالکل بھی اس بات سے متاثر نہیں ہوتی کہ ان کا شوہر کہاں ووٹ کر رہا ہے یا ان کا پڑوس کہاں ووٹ کر رہا ہے.
یہ بڑی خوشی کی بات ہے.
ڈیسیشن لیتی ہیں, ہاں وہ خود ڈیسیشن لیتی ہیں. اور اب خاص طور سے جو ویمنز موومنٹ ہے ہندوستان میں, جو سوشل موومنٹ ہے ہندوستان میں, تو اس نے اتنی زیادہ اویئرنیس پھیلا دی ہے کہ عورتوں کو یہ پتا ہے کہ ان کو اپنے ان کے حق مانگنے ہیں. اور یہی وجہ ہے کہ کوئی بھی پارٹی ہو ہندوستان میں, خاص طور سے نیشنل پارٹیز کی ہم بات کریں, بی جے پی ہو, کانگریس ہو, اس نے مہیلاؤں کے مدوں کو آگے رکھا ہے. یہ الگ بات ہے کہ بی جے پی نے ان مدوں کو کبھی, ان وعدوں کو کبھی پورا نہیں کیا. فار ایگزامپل آپ دیکھیں جو
ہم تھوڑی سی دیر ابھی اس کو, اس پہ ابھی آگے بات کرتے ہیں. ہمارے ایک اور مہمان ہمارے ساتھ اس میں شامل ہوئے ہیں, ڈاکٹر ظفر الاسلام خان صاحب ہیں, چیئرمین دہلی مائنورٹی کمیشن کے. اور ڈاکٹر صاحب ہمارے ساتھ اس وقت جو لوگ ہیں موجود گفتگو میں, بھائی تیج سنگھ صاحب ہیں اور شمینہ شفیق صاحب ہیں. تو میں آپ سے پوچھوں گی, ابھی تو ہم نے کچھ تھوڑی سی بات کی, ایک تو شمینہ کیا جو گروپ ہے وہ کیا کام کر رہا ہے اور خواتین ووٹرز کے لیے, اور بھائی تیج سنگھ صاحب کے جو دلت سیاست میں دلتوں کا کردار ہے اس کے بارے میں انہوں نے کچھ بتایا, اور اس وجہ سچویشن اس کے بارے میں. آپ سے اب یہ پوچھنا چاہوں گی کہ جب ہم اس سال کے جو 11 اپریل سے شروع ہو رہے ہیں انتخاب, اس میں اقلیتوں کے کردار پر بات کرتے ہیں, دونوں لحاظ سے, ووٹر کے لحاظ سے بھی اور اس لحاظ سے بھی کہ ان کو پارٹی کے ٹکٹ ملے یا نہیں ملے, تو کیا آپ کو نظر آتا ہے کہ گزشتہ انتخابات کے مقابلے میں کیا فرق ہے, کیا بہتری ہے یا کیا کمی ہے؟ ڈاکٹر سفر
دیکھیے, بی جے پی اور آر ایس ایس نے جو کام تقریباً 40 سال سے مسلمانوں کو حاشیے پر کھڑا کرنے کے لیے شروع کیا تھا, وہ آج تقریباً مکمل ہو گیا. اور صرف بی جے پی نہیں بلکہ دوسری تمام پارٹیاں, شاید اس میں کوئی استثنا نہیں ہے, انہوں نے اب مسلمانوں کو ایک طرح سے انٹچیبل سمجھ لیا ہے. اور وہ مختلف طریقے سے ظاہر ہوتا ہے, ان کو ٹکٹ میں دینا, ان کو اپنے اسٹیج پر نہیں بلانا. پہلے یہ ضروری سمجھا جاتا تھا کہ مسلم عورتیں برقع پہنے ہوئے اسٹیج پہ نظر آئیں, مسلم مرد داڑھی اور ٹوپی پہنے ہوئے اسٹیج پہ نظر آئیں, ان کے ساتھ فوٹو کھینچایا جاتا تھا. آج ان کو بالکل دور رکھا جاتا ہے کہ کہیں وہ پھڑک بھی نہ پائیں اسٹیج کے پاس. مسلم ایشوز پہ کوئی بات نہیں کی جاتی ہے. پہلے کم سے کم کہنے کے لیے لوگ کہہ دیتے تھے, مسلم ایشوز بہت سے ہوتے ہیں یہاں پہ, شریعت کی حفاظت ہے, اردو ہے, علی گڑھ مسلم یونیورسٹی ہے, بابری ہے, وغیرہ وغیرہ. لیکن اب اس پر بھی بولنا جو ہے تقریباً جو ہے تمام پارٹیوں کے لیے حرام ہو گیا ہے. ان کو ووٹ تو چاہیے مسلمانوں کا, لیکن مسلمانوں کے لیے کوئی بات نہیں کرتے. مسلمانوں کو عزت دینا ان کے اب ایجنڈے سے خارج ہو گیا ہے. اور میں سمجھتا ہوں کہ یہ آر ایس ایس اور بی جے پی کی بہت بڑی کامیابی ہے, جو وہ چاہتے تھے کہ جس کو وہ لوگ مسلم ووٹ بینک اور اپیزمنٹ کا نام دیتے تھے, وہ آج کامیاب ہو گیا ہے. اور افسوس یہ ہے کہ کانگریس تک بھی, بلکہ پچھلے الیکشن میں 5 سال پہلے جب کانگریس ہاری تھی تو ان کی ایک آفیشیل رپورٹ آئی تھی جس میں کہا گیا تھا کہ ہمارے ہارنے کی وجہ چونکہ ہم کو ایک مسلم پارٹی سمجھا گیا اس لیے ہم ہارے ہیں. تو یہ وہاں سے شروعات ہوئی تھی اور آج تقریباً بہت بڑی حد تک کامیاب ہو چکی ہے.
تو ڈاکٹر صاحب یہ جو بات ہے, کیونکہ یہ بھی صحیح ہے کہ کانگریس یو پی میں خاص طور سے کانگریس کو مسلمانوں کے ووٹ ملتے رہے بڑی تعداد میں, تو اس جو سیکولر خیالات کے لوگ ہیں انڈیا کے, تو کیا, اور ایک بہت بڑی تعداد ہے ایسے لوگوں کی بھی, اس کے علاوہ اقلیتیں خود ہیں, تو ان میں کس حد تک اتحاد ہے اس مسئلے پر کہ ووٹ ان لوگوں کو دیا جائے جو سیکولر خیالات کے حامی ہوں اور کسی ایک انتہا پسندی کی جانب یا تشدد کی جانب نہ لے جائیں؟
نہیں, پہلے تو میں اس کی اصلاح کر دوں کہ 1992 جب بابری مسجد توڑی گئی ہے
جی,
اس کے بعد سے یہ اتر پردیش کے مسلمان کانگریس کو ووٹ نہیں دیتے. وہ تقریباً وہی ابتدا ہے کانگریس کے ختم ہونے کی. اور آج وہ چاہے کچھ بھی کہتی رہے, آج وہ ایک نیشنل پارٹی نہیں ہے, اسی وجہ سے کہ 1992 میں جو اس کا کردار تھا, اس سے پہلے بھی تھا, جو بابری مسجد کی جو تالا توڑوایا گیا, اس کے بعد وہاں شلانیاس کرایا گیا, پھر وہاں سے کھڑے ہو کر کے راجیو گاندھی نے اپنی الیکشن کی مہم اس وقت کی شروع کی تھی اور کہا تھا کہ ہم رام راج لائیں گے, اور پھر بابری کو توڑوایا گیا جبکہ سینٹر میں ان کی حکومت تھی یہاں پر, اور ان کی فوج وہاں موجود تھی, ان کے ہیلی کاپٹر وہاں اوپر جو ہے نا گھوم رہے تھے, کچھ نہیں کیا انہوں نے. تو اس کے بعد سے مسلمان بی جے پی کے, معاف کیجیے گا, اتر پردیش کے مسلمان کانگریس سے الگ ہو چکے ہیں. آج بھی یہی حالت ہے, آج بھی کانگریس اپنے اوپر اپنے بل بوتے پر اتر پردیش میں کچھ نہیں کر سکتی, اور اس بیچ میں دوسری طاقت ہے یعنی ایک سماجوادی پارٹی ہے اور دوسری دلت پارٹی جو کہ بہوجن سماج پارٹی کے نام سے ہے, ان دونوں نے وہ جگہ ان سے چھین لی ہے, اور آج بھی وہ کچھ بھی کانگریس کو دینے کے لیے تیار نہیں. اس لیے کہ معلوم ہے کانگریس ایک بار گزرے گی تو یہ لوگ باہر جائیں گے, اس لیے کم سے کم اس کی بات نہ کریں. لیکن جو دوسری پارٹیاں وہ بھی مسلمانوں کے ووٹ تو ضرور چاہتی ہیں, لیکن مسلمانوں کے جو مسائل ہیں ان کے نزدیک, مسلمانوں کے نزدیک جو مسائل ہیں ان کے بارے میں بات کرنے سے سب کو اعتراض ہے, سب کو پریشانی ہے.
لیکن ظفر علی صاحب سے یہاں یہ بات بھی ہے کہ بھارت میں مسلمان واحد اقلیت نہیں ہے, بلکہ دلت ان سے بڑی اقلیت ہیں, اور ماضی میں وہ بھی تمام دشواریوں کا شکار ہے, اور ایک طرح کا اتحاد کے خواہش مند بھی ہیں وہ کہ مسلمان اور دلت مل کر اپنی تعداد کو بڑھائیں. تو کیا اس میں کہیں کامیابی ہوئی, کچھ آپ کو نظر آتا ہے کیسا ہو رہا ہے؟
نہیں نہیں, دیکھیں یہ ایک غلط فہمی ہے کہ مسلمان تو چاہتے ہیں دلتوں سے اتحاد کرنا, لیکن دلت نہیں چاہتے ہیں. دلت مطلب دلت جو میری لیڈرشپ ہے, مایاوتی ہے مثلاً, یہ مسلمانوں سے اتحاد نہیں, مسلمانوں کا ووٹ ضرور چاہتے ہیں لیکن مسلمانوں کو عزت کا مقام اور برابری کا مقام دینے کے لیے بالکل تیار نہیں ہے. تو اس وقت سمجھ لیجیے ایک طرح سے مسلمان جو ہے سیاسی طور سے یتیم ہے یہاں ہندوستان میں, اس کی کوئی بھی بات نہیں کرنے والا ہے, ووٹ سب اس کا چاہتے ہیں, لیکن اس کے لیے ساتھ کھڑے ہونے, اس کے لیے بولنے کے لیے, مثلا یہاں پہ لنچنگ ہو رہی ہے, پچھلے 5 سال میں جو لنچنگ ہوئی ہے اس میں تقریباً 65-70% جو ہے مسلمان ہی مارے گئے ہیں, اور اس پر کچھ بھی نہیں ہوتا ہے, بلکہ الٹا وہ جو ہے جو مارے گئے تھے ان کے خلاف ہی جو ہے ایکشن ہو جاتا ہے, ان کے خلاف جو کیسز ہو جاتے ہیں, اور ان کی جو ان کی جو خاندان ہے ان کو تنگ کیا جاتا ہے, ان کے رشتہ داروں کو تنگ کیا جاتا ہے. تو اس میں کوئی بھی نہیں بول رہا ہے, لنچنگ کا معاملہ ہے, اس پہ ہر پارٹی کو بولنا چاہیے, لیکن ہر پارٹی بالکل خاموش جیسے ہمارا کوئی مسئلہ نہیں ہے. یہ
تو بھائی تیج سنگھ صاحب, آپ کی پارٹی کام کرتی رہی, آپ خود بھی ایک ایکٹیوسٹ ہیں, آپ تھوڑا سا بتائیے کہ کیا جہاں سے آپ لڑ رہے ہیں یہ ایک واضح چیز ہے کہ دلت نہیں چاہتے مسلمانوں کے ساتھ کوئی اتحاد کرنا یا اپنا؟
میڈم ایسی بات نہیں ہے, جعفر بھائی سے میں سہمت نہیں ہوں اس پوائنٹ پہ. بس دراصل مسلمانوں کو ہاسی پہ لانے کا کام سب سے پہلے مہاتما گاندھی نے کیا تھا 1947 میں. ہم مسلمان بھائی اس غفلت میں تھے کہ اس ملک کا بٹوارا ہوا, میرے حساب سے ملک کا بٹوارا نہیں ہوا تھا, مسلمانوں کو 3 ٹکڑوں میں تقسیم کیا گیا تھا, بعد میں بنگلہ دیش پر مہر لگائی اندرا گاندھی نے, تو وہاں سے ہاسیے کا کام شروع ہوا. اور یہ ہوتے ہوتے وہاں مہاتما گاندھی نے کہا تھا پاکستان ان کی لاش پر بنے گا, پاکستان بن گیا, لاکھوں مسلمان کا قتل عام ہوا, گاندھی کو خروچ نہیں آئی. 1992 میں یہی واقعہ دہرایا ملائم سنگھ یادو جی نے, ہم انہیں ہندو ہردا سمراٹ مولانا ملائم سنگھ یادو کہتے ہیں. تو انہوں نے کیا کیا, ملائم سنگھ یادو کے زندہ رہتے بابری مسجد میں پرندہ بھی پر نہیں مار سکتا, ملائم سنگھ یادو کو خروچ نہیں آئی اور بابری مسجد کو کا نام و نشان مٹا دیا گیا. تو یہ دلت نہیں, دلتوں میں مانتا ہوں کہ مایاوتی جیسے رام ولاس پاسوان جیسے لوگ ہیں جو انہیں نہ دلتوں سے کوئی مطلب ہے نہ مسلمانوں سے, صرف ووٹ کی درکار ہے. اور مسلمان بھائی بھی جو اچھے ذہن کے جو دلت لوگ ہیں, جو کام کرنے والے لوگ ہیں, ان کے ساتھ اگر بیٹھ کے بات کی جائے تو میں تو تیار ہوں کہ آئی ایم ریڈی ٹو بی یوزڈ اینڈ مس یوزڈ فار دس پرپز, کہ کس طرح سے دلت و مسلم ہم ایک ساتھ آئیں, بغیر اقتدار میں آئے, بغیر سطح میں آئے, ہم لوگ نہ تو مسلمانوں کا کچھ بننے والا ہے نہ ہم دلتوں کا بننے والا ہے, اور ہم کافی ذہنی طور پہ بھی ہم لوگ کافی کریں گے, مطلب قومی طور پہ بھی, سماجی طور پہ ہم دلت مسلمان کافی ہم ایک دوسرے سے اتفاق کرتے ہیں, کوئی فرق نہیں ہمیں. اور اس لیے جو ہاتھیے پہ جانے کے لیے ہمارے مسلمان بھائی بہت بڑے ذمہ دار ہیں, انہیں کانگریس اور بی جے پی یا جو بڑی بڑی پارٹیاں ہیں مایاوتی ملائم سنگھ کے علاوہ انہیں اور کچھ نظر نہیں آتا. اگر تھوڑی سی بھی نظر ادھر ادھر کریں تو ان شاء اللہ بات بن سکتی ہے, بہت بڑی بات بن سکتی ہے. ہم ہاتھیے سے مینسٹری میں آ سکتے ہیں, ہم اس ملک کے بغیر حکمران بنے, میں مانتا ہوں.
तो शमीना से मैं बल्कि
मैडम अगर दलित मुस्लिम और इत्तेहाद कायम करें तो इंशाल्लाह ये इस मुल्क में फिर एक बार मुगलिया हुकूमत कायम हो सकती है।
असल में मेरा ख्याल है कि मकसद मुगलिया हुकूमत कायम करना नहीं होना चाहिए, बल्कि भारत के शहरी हैं और मैं देखती हूँ कि सब में अपने मुल्क से मोहब्बत आप सब में भरी हुई है, तो उसमें भारत ही के कॉन्स्टिट्यूशन के मुताबिक हुकूमत बननी चाहिए। लेकिन जैसे कि दुनिया के सब मुल्कों में होना चाहिए कि ज़रूर ऐसी हुकूमत बननी चाहिए जिसमें हर एक के हकूक़ का तहफ़ किया जाए, और यही सबसे बड़ी चीज़ होती है इंसानी हकूक़ की, जो भी हुकूमत पासदारी नहीं कर सकती, चाहे वो जनूबी एशिया का कोई भी मुल्क हो, भारत हो, पाकिस्तान हो, बांग्लादेश हो, श्रीलंका हो। हमने देखा बड़ी बड़ी खाना जंगियाँ हमें नज़र आईं इन तमाम मुल्कों में, ख़ासतौर पर श्रीलंका में और फिर पाकिस्तान में बार बार ऐसे वाक़यात नज़र आए। तो इसके लिए ज़रूरी तो इंसानी हकूक़ का तहफ़ है। मैं शमीना आपसे पूछूंगी यहाँ पर कि ये जो इत्तेहाद कायम करने की बात है, तो ख्वातीन में इस बारे में कोई अवेयरनेस मौजूद है कि मुख्तलिफ जो अकलियती ग्रुप हैं उनको मिलकर अपना एक इत्तेहाद बनाना चाहिए?
देखिए, पहले तो हम आपसे ये कहना चाहेंगे कि ऑफिशियली अगर आप अकलियती ग्रुप की बात करें तो दलित समाज जो है वो अकलियती ग्रुप नहीं है। पहली बात तो उनको ऑलरेडी बहुत सारे राइट्स इस कॉन्स्टिट्यूशन ने दिए हुए हैं, रिजर्वेशन है उनके पास, और जो सबसे बड़ा हथियार है पावर्टी से ओवरकम करने का
कोटा सिस्टम,
जो अक्लियत रिजर्वेशन है,
बिल्कुल,
ठीक है,
बिल्कुल,
जो मुसलमानों के पास नहीं है। इंडिया में, हिंदुस्तान में जो ऑफिशियली अक्लियत जिसको माइनॉरिटीज कहते हैं वो दलित समाज नहीं है, उसमें सिख हैं, उसमें ईसाई हैं, उसमें मुसलमान हैं, उसमें पारसी हैं, उसमें बुद्धिस्ट हैं, उसमें जैन्स हैं। और बात बार बार अकलियत की जब होती है तो मुसलमानों की बात इसलिए होती है क्योंकि जाहिर तौर पे मुसलमान जो हैं वो तादाद में बहुत ज्यादा है कंपैरेटिवली बाकी जितने भी अकलियती ग्रुप्स हैं। और जहां तक महिलाओं की बात हो गई कि उनमें आपस में इत्तेहाद है या नहीं है, तो बिल्कुल है। मैं राष्ट्रीय महिला आयोग की सदस्य रही हूँ और बहुत जिम्मेदारी के साथ ये बात आपको बता रही हूँ कि हिंदुस्तान भर में जितने भी संगठन हैं, जितने भी ऑर्गेनाइजेशन हैं, बल्कि ये बात कहते हुए अफसोस भी हो रहा है कि मुसलमान महिलाओं के लिए बहुत ज्यादा ऑर्गेनाइजेशन है नहीं जो बाज़ाहिर उनके लिए काम करते हों, जिनके हेड्स भी मुसलमान हों या अदरवाइज। मगर इसके अलावा जितनी भी ऑर्गेनाइजेशंस हैं वो बहुत ज्यादा इस बात पर काम कर रही हैं कि औरत को औरत की वजूद से जाना जाए, वो बहुत जरूरी है। ऑलरेडी हम डबल एज स्वॉर्ड पे चल रहे हैं, एक तो बीइंग वुमेन हमें माइनॉरिटी मान लिया जाता है, हमारी कोई वॉइस नहीं है, हमारी कोई आवाज नहीं है, कहीं कोई सुनने वाला नहीं है। और जहां तक रह गई बात की ऑर्गेनाइजेशंस की बात है, तो इसलिए ये सबसे बड़ा चैलेंज है कि एक खावतीन को पहले ये एहसास हो जाए कि हम ऑलरेडी माइनॉरिटी और अगर हमें वापस डिवाइड कर दिया गया कास्ट में, रिलीजन में, तो हमारे लिए अपने हकूक की बात करना और मुश्किल हो जाएगा। इस वक्त जो औरतों के लिए चैलेंज है हिंदुस्तान में, वो सबसे बड़ा चैलेंज क्या है? वो चैलेंज है जो गरीबी है उसमें से निकलना, इकोनॉमिकली फाइनेंशियली इंडिपेंडेंट होना। वोटिंग राइट्स तो हमें कॉन्स्टिट्यूशन ने आजादी के साथ हमें दे दिया था, मगर वोटिंग राइट के साथ और बहुत सारी ऐसी चीजें हैं, मसलन हेल्थ एक बहुत बड़ा इशू है। तो ये जितने भी एजुकेशन हो गया, सैनिटेशन हो गया, हेल्थ हो गया, लाइवलीहुड हो गया, ये सारे जो मसले हैं ये हिंदुस्तान में जो विमेन है, औरतें हैं, उनको उनको आपस में एक साथ रहने के लिए जाहिर सी बात है मोटिवेट करते हैं, और बहुत मुख्तलिफ ऐसी ऑर्गेनाइजेशन हैं जो इसके लिए काम कर रही हैं।
तो
हाँ, ये जरूरी है।
जी जी, आप कहिए।
जी, ये बहुत जरूरी है कि विमेन औरतें खासतौर से अपने वोटिंग राइट को पहचानें और उसका इस्तेमाल करें। और इसका बहुत जीता जागता जो एग्जाम्पल है वो 2014 है, जहां औरतों ने बढ़ चढ़ कर एनडीए गवर्नमेंट बनवाई, और उसके बाद नीतीश कुमार बिहार में, जहां पर खाली एक बात नीतीश जो आज चीफ मिनिस्टर ने उन्होंने कहा था कि हम शराबबंदी करेंगे, और शराबबंदी के नाम पे क्योंकि औरतें बहुत ज्यादा परेशान थी, तो चाहे वो हिंदू हो, चाहे वो मुसलमान हो, चाहे वो दलित हो, चाहे वो बौद्ध हो, वो किसी भी धर्म से हो, उन्होंने सब ने आगे आकर नीतीश कुमार को वोट किया था, इसलिए क्योंकि उनको लगा कि अगर शराबबंदी होगी तो उनके उनके घर में जो गाड़ी कमाई आती है, उनका शौहर, उनका भाई, उनका बेटा लेकर आता है, वो नशे में नहीं जाएगी और उनके वो अपने बच्चों को एजुकेशन दे पाएंगी। तो महिलाओं के लिए जो सबसे इंपॉर्टेंट है वो एजुकेशन है, वो उनके बच्चों का मुस्तकबिल है।
वो उनकी सेफ्टी है, एक इशू बहुत बड़ा है सेफ्टी। मगर अनफॉर्चुनेटली महिलाओं को जिस कसम से इज्जत पॉलिटिकल सिस्टम में मिलनी चाहिए, वो मैं बहुत बहुत अफसोस के साथ और बहुत जिम्मेदारी के साथ ही बात कर रही हूँ कि अलावा कांग्रेस पार्टी के हिंदुस्तान की कोई ऐसी पार्टी नहीं है जो महिलाओं को वो इज्जत देती हो।
तो मैं आपको एग्जाम्पल जी, मैं थोड़ी डॉक्टर जफर साहब से यहाँ ये पूछना चाहूंगी। डॉक्टर साहब, आपका जाहिर है कि ताल्लुक है माइनॉरिटी कमीशन से, तो सबसे ज़्यादा आप हमें ये बता सकते हैं बेहतर तरीके से, जैसे कि इन्होंने बात की कि टेक्निकली जो है कानूनी तौर पर दलित नहीं है हिस्सा अक्लियतों का, तो फिर किस तरह डिफाइन किया जाता है अक्लियतों को, किस बुनियाद पर?
नहीं नहीं, दलित अकलियत नहीं है, किसी तरह से अकलियत नहीं है, इसलिए कि उनको हिंदू समाज उनको अपना हिस्सा समझता है, हालांकि उनके साथ जाति भी करता है, लेकिन वो अपने आप उनको मकाम देता है और उनको उनके लिए रिजर्वेशन बहुत तरह के हैं और वो मुस्तकिल आगे तरक्की कर रहे हैं, जो बड़ी अच्छी बात है, हमको उससे कोई तकलीफ नहीं, बहुत ही अच्छी बात है कि वो तरक्की कर रहे हैं, लेकिन उसी के साथ साथ दूसरे जो हैं खास तरीके से मुसलमान, वो मुस्तकिल तनजुली कर रहे हैं। जैसा कि सचर कमेटी ने बताया था कि आज मुसलमान नए दलित बन चुके हैं, तो ये हकीकत है। हिंदुस्तान में अकलियतें जो है पहले 5 थी, जो 1992 में एक कानून बना था जो नेशनल माइनॉरिटीज कमीशन का कानून है, उसके अंदर पहली दफा, हालांकि कॉन्स्टिट्यूशन में जिक्र है अकलियतों का, लेकिन तो उसकी तहदीद नहीं हुई थी। 1992 में उसमें तहदीद हो गई कि मुसलमान, क्रिश्चियन, सिख और ईसाई और बुद्ध जो है और पारसी, ये अकलियतें। बाद में जैन, जो कि बड़ी हद तक के हिंदू समाज का हिस्सा ही है, वो आज भी हिस्सा ही है एक तरह से, उनमें कोई बहुत बड़ा फर्क नहीं है। और आप देखेंगे कि जो बीजेपी वगैरह है, बड़ी बड़ी पोस्टें उन्होंने ली हुई हैं, उन्होंने हंगामा किया कि हमको भी अकलियत माना जाए, तो उनको भी 5-6 साल पहले उनको भी अकलियत मान लिया गया। इस तरह से 6 अकलियतें हैं, लेकिन बड़ी अकलियत मुसलमान ही है, तकरीबन 14.5% है, और तकरीबन मुसलमानों और क्रिश्चियंस के अलावा किसी भी अकलियत को यहाँ कोई परेशानी नहीं है।
मैं यही पूछना चाहती थी जफर साहब आपसे यहाँ पर कि मसलन अगर हम सिखों की बात करें तो हमें हर लिहाज से खुशहाल भी नजर आते हैं पॉलिटिक्स में, हर चीज में, तो क्या इसकी वजह यह है कि उनका कॉन्सेंट्रेशन एक इलाके में है, इस वजह से उनकी ताकत ज्यादा है, या क्या वजह है इसकी?
नहीं, उसकी वजह दो है। एक तो ये कि उनके पास एक पूरा स्टेट है, यानी पंजाब स्टेट है, जहाँ पर वो अमूमन हावी रहते हैं, हालांकि तकरीबन वो और हिंदू वहाँ के तकरीबन बराबर बराबर ही हैं, लेकिन हावी वहाँ पर सिख ही रहते हैं, और तकरीबन हर दफा वजीर आला और बड़ी जो पोस्टें होती हैं उन्हीं के हाथ में रहती हैं। एक वजह ये है कि वो कॉन्सेंट्रेट उनका करते हैं, जबकि मुसलमानों का कुछ भी नहीं है, यानी कश्मीर में है, लेकिन कश्मीरियों के अलग मसाइल हैं, वो हमसे जो है हमारे मसाइल से दूर रहते हैं और हम भी उनके मसाइल से दूर रहते हैं, तो हमारे पास ये नहीं है, जबकि सिखों के पास है। उनके पास एक स्टेट है जो कि बोलता है, कहीं भी पूरे हिंदुस्तान में कहीं भी सिखों के साथ कोई जुल्म होगा, वहाँ की स्टेट फौरन बोलेगी, वहाँ की हुकूमत बोलेगी, हुकूमत फौरन डेलीगेशन भेजेगी और जो कर सकता है वो करेगी। दूसरी बात ये है कि सिख जो है बहुत ज्यादा वोकल है, यानी अपने मसाइल के बारे में बहुत ज्यादा बोलने वाले, कोई छोटा सा मसला भी हो जाता है तो आप देखेंगे, हमारे कमीशन में भी देखते हैं, छोटी सी बात हो जाएगी तो पूरा लंबा चौड़ा डेलीगेशन वहां पहुंच जाएगा और हंगामा करेगा, भाई हमारे लिए कुछ कीजिए, और बड़े बड़े वो इजलास करेंगे, जाकर के धरने देंगे, जो कि मुसलमान नहीं करते हैं। बिलुमूम जो है ये जिल्ला आके सर से पानी ऊंचा हो जाए तो ज्यादा बोलते हैं, वरना बिलुमूम उसको 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 यानी बर्दाश्त करते हैं, जबकि सिख बर्दाश्त नहीं करते। छोटी छोटी चीज भी, कहीं कृपान में उनको रखने की इजाजत नहीं हुई, उस पर हंगामा शुरू कर देंगे, कहीं उनकी दाढ़ी पे कोई हुआ, कहीं उनकी पगड़ी पे कोई मसला हुआ, तो वो पूरा एक मसला बना लेते हैं, और जो उससे उसका उनको फायदा होता है कि कोई जो हिम्मत नहीं करता कि सिखों के साथ कोई ज्यादती करे, जबकि मुसलमानों के साथ ज्यादती करना बहुत ही आम बात है और उसमें कुछ होता भी नहीं है, न मीडिया को परेशानी है, न पुलिस को परेशानी है, न हुकूमत को परेशानी है।
अच्छा, तो क्या फिर आपको ये जो इंतखाबात हैं इसमें यूपी को अगर हम खास तौर पे देखें, क्योंकि वहाँ आबादी का कंसंट्रेशन भी ज़्यादा है, और उसके अलावा ये कि सरगर्म मतलब खुशहाली भी है, ये नहीं कि हर मुसलमान खुशहाल है लेकिन निस्बतन, तो क्या आपको नज़र आता है वहाँ पर कि इलेक्शंस के नतीज किस तरह के होंगे, कांग्रेस को कामयाबी होगी या बीजेपी को, और किस हद तक इन्फ्लुएंस कर सकते हैं मुसलमान?
बाहर निकाल दिए, यूपी में कांग्रेस की कोई भी दाल नहीं गलने वाली है, वो वहां से तकरीबन खत्म हो गई है, और अगर वो किसी तरह से कोई इत्तेहाद कर लेती तो शायद कुछ उसको मिलता, लेकिन कांग्रेस फिलहाल कोई भी इत्तेहाद करने के मूड में नहीं है। खुद दिल्ली में देख लें, आम आदमी पार्टी मुस्तकिल से जो है हाथ जोड़कर दरख्वास्त कर रही है कि यहाँ पर इत्तेहाद कर लो, वरना हम दोनों लड़ेंगे, हम दोनों का वोट एक ही है और बीजेपी जीतेगी, लेकिन ये टस से मस नहीं हो रहे हैं ये, तो कांग्रेस नहीं जाती है वहां पर। देखिए वहां पर क्या हुआ है कि पहले समाजवादी और बहुजन समाजवादी जो दो अलग अलग सेगमेंट्स हैं, समाजवादी बड़ी हद तक जो वहां का यादव वोट है और मुस्लिम वोट है उस पर उनका इनहिसार है, जबकि बहुजन समाजवादी जो पार्टी है उसका दलितों पर इनहिसार है, लेकिन उनके साथ दूसरे लोग भी आते हैं। पहली दफा ये लोग तकरीबन 28-30 साल के बाद ये मुत्तहिद हो गए हैं, इसलिए ये मैं समझता हूँ कि उनके सामने कोई टिक नहीं पाएगा और वही जो है ज्यादातर जो है उनको सीटें जो है इन्हीं इसी इत्तेहाद को मिलेंगी। कांग्रेस को कुछ खास नहीं मिलने वाला है, बीजेपी को यकीनन उनके कुछ पॉकेट्स जरूर हैं जहां से उनको मिलेगा, लेकिन पिछली बार जो कामयाबी उनको हुई थी बीजेपी को, वो कामयाबी अब देखने में नहीं आएगी।
अच्छा, हमारे साथ डॉक्टर जॉन दयाल साहब भी हैं जो कि क्रिश्चियन लीडर हैं और बहुत यानी प्रीच भी करते हैं, बहुत बड़े हामी हैं माइनॉरिटीज़ के इत्तेहाद के। डॉक्टर साहब हमारे साथ, पहले तो बहुत शुक्रिया जॉन दयाल साहब आने का प्रोग्राम।
इस रत्न को आपने इतने अहदे दे दिए, मैं इनमें से कुछ भी नहीं हूँ, एक आम आदमी हूँ जो हिंदुस्तान की अखिलेतों के बारे में थोड़ा सोचता है, थोड़ा जोर से बोलता है खान साहब की तरह। मैं खान साहब जो सकता मैं तकरीबन सब बातों से उनसे माफिक हूँ, मगर दो बातों में मैं उनसे एहतियात नहीं करता। पहली बात तो ये है कि दलित को इस नजर से देखना कि वो हिंदू कम्युनिटी का है, मेरा ख्याल एक गलती होगी, क्योंकि गरीब जो दलित है वो उसको एक हकारत की नजर से देखा जाता है। वो कितना भी बड़ा होता हो, करोड़पति हो, मगर उसको दलित ही माना जाता है। इसको अगर आप रेसिज्म से मान कर चले तो शायद समझने में ज्यादा आसानी होगी। चाहे काला आदमी अरबपति हो मगर काला है, काला आदमी जनरल भी हो मगर काला है, उस तरीके से देखा जाए तो शायद बात समझने में आती है कि वो एक प्योरिटी लाइन, एक ऐसी लाइन को क्रॉस कर जाता है जो कि बर्दाश्त से बाहर है कुछ लोगों के लिए, जो अपने आप को ऊंची जाति का बड़े बड़ा मानते हैं। तो उसकी कितनी भी डेवलपमेंट हो, उसको कभी भी अपनी बेटी से शादी करना पसंद नहीं करेंगे, उसे घर जाना नहीं पसंद करेंगे। अगर आप इस तरीके से देखेंगे तो वो दलित अपने आप को अखिलेतों के ज्यादा नजदीक मानता है। अगर आप हिंदुस्तान का नक्शा देखेंगे और गांव की जिस तरीके से गांव बनता है, तो अखिलियत मुसलमान ईसाई इक्का दुक्का जो सिख भी है और जो वहां का अनटचेबल है, उसको छुआ छूत में कभी छुआ भी नहीं जाता था, वो इकट्ठा रहता है और उच्च जाति के ठाकुर ब्राह्मण अलग रहते हैं। ये भारतीय असलियत है। तो सिख को अगर आप कहते हैं हर सिख बराबर है तो बहुत गलत सा नहीं है। 30% पंजाब का सिख अखिलियत है, दलित है, उसको बिल्कुल तस्वंदा है, उसको किसी भी तरीके से जो जाट जो सिख है, जो उच्च जाति का सिख है, किसी भी तरीके से अपने बराबर नहीं मानता वो। हालांकि गुरुद्वारे में इकट्ठा बैठ सकते हैं, मगर तब भी अखिलेतों के गुरुद्वारे अलग है, वहां पे खून खराब हो जाता है, बंदूक के तलवारें चल जाती है अगर किसी जाट सिख की बेटी किसी पसंदीदा सिख से शादी कर ले, तो उनको इकट्ठा नहीं मानना है। दूसरा, अभी जैसे गाय की बात आई है, पीस की बात आई है, कौमांस की बात आई है, उसमें कौन विक्टिम है? उसमें कसाई मुसलमान है, मगर तबला खींचता है सिख दलित, हिंदू दलित, ईसाई दलित, चमड़े की चीजों में व्यापार करता है, दूसरी जाति का है। तो वहां पर जब गौरक्षक काटते हैं लोगों को, कत्ल करते हैं और जिसको कहते हैं लिंचिंग करते हैं, तो उसमें अगर पिछले जमाने में लिंचिंग हुई है माना कि 100, तो उसमें मानूंगा मैं 60 मुसलमान है, मगर उसमें दलित भी बहुत बड़ा तबका है, उसमें ईसाई भी मारा गया है। तो इस तरीके से देखने से अखिलियत अपने आप को दलित समाज और समाज एक तरीके से आप सोशली बैकवर्ड में बराबर माने जा सकते हैं। ये बात मेरे ख्याल बहुत जरूरी है समझने के लिए, उसे कई बातें
यानी हम उसको अगर मजहबी अकलियतों की बात ना करें महज, बल्कि हम ये बात करें कि तबकाती लिहाज से जी और बेइंसाफी। अच्छा डॉक्टर साहब, मैं सिर्फ आपसे 30 सेकंड का वक्फा चाहूंगी जी, आप 30 सेकंड का वक्फा दीजिएगा, हम एक प्रोमो कर रहे हैं, उसके बाद मैं आपसे एक और सवाल पूछना चाहती हूँ।
اردو وی او اے کے فیس بک پیج پر اب نیوز بلٹنز بھی، پیر سے جمعہ پاکستانی وقت کے مطابق رات 8, 9, 10 اور 11 بجے۔ ہمارے فیس بک پیج کی آئی ڈی ہے www.facebook.com/voaurdu۔
تو جان دیال صاحب، میں یہاں یہ پوچھوں گی کہ جیسا کہ آپ کا اپنا بھی ایک یہ اس پہ آپ بات کرتے رہیں کہ ایک فطری جو اتحاد بنتا ہے وہ انہی لوگوں کے درمیان بنتا ہے جن کے مفادات یا جن کی پریشانیاں اور مصائب ایک سے ہوں، تو اس میں تو پھر اتحاد بننا چاہیے ان سارے لوگوں کا، تو کیوں، کیا وجہ ہے کہ اس انتخاب میں ہمیں نہیں نظر آئی ایسی کوئی چیز کہ یہ تمام لوگ مل کر، کیونکہ خاص طور پہ جب اس موجودہ حکومت کے دور میں سب سے زیادہ پولرائزیشن بڑھا، لیکن اس کا ریئیکشن ہمیں یہ نظر نہیں آیا کہ اتحاد میں اضافہ ہوتا، تو اس کی کوئی خاص وجہ؟ جان دیال صاحب،
جب تک باقی ہندو سماج نہیں آئے گا مشکل ہو جائے گا۔
جی
میں کہہ رہا یہ ہوں
جی
کہ حالانکہ جو ریلیجن رکھ لیتے ہیں جس میں مسلمان اور عیسائی خاص ہیں، یا جو سٹرکچر رکھ لیتے ہیں جس میں دلت ہے، ہمارا جو کروسیڈ ہے، ہمارا جو کیمپین ہے، ہماری جو لڑائی ہے، ہمارے جو مسائل ہیں، ان کی سلیوشن جب تک کہ جو باقی اپر کاسٹ ہندو سماج ہم کو نہیں سمجھ پائے گا، ہماری مدد کو نہیں آئے گا، تو لڑنا بڑا مشکل ہو جائے گا۔ پھر تو سول ڈویژن کی بات آ جائے گی۔ ہم یہ نہیں چاہتے ہیں، ہم اپنی لڑائی ہندو کے ساتھ کندھا ملا کر مانگتے ہیں، کیونکہ جو ہم پہ حقارت کی نظر رکھ رہا ہے وہ انہی کی سماج کا ہے، ہمارا کوئی آپس میں جھگڑا نہیں ہے۔
اچھا، میں میرے خیال ڈاکٹر صاحب کی آواز کٹ گئی ہے، میں شمینہ شفیق سے پوچھنا چاہوں گی، اب تک کی ساری گفتگو آپ نے سنی، تو آپ اس میں، اس تمام گفتگو کی روشنی میں کچھ اضافہ کرنا چاہیں؟
دیکھیے، یہ صحیح بات ہے جو ابھی کہی، کافی باتوں سے میں مطلب اگری کرتی ہوں کہ ظاہر طور پہ آج جو دیش میں ماحول ہے، ہندوستان میں جو ماحول ہے، اس میں اقلیت خاص طور سے اپنے آپ کو ڈراوا محسوس کر رہے ہیں
جی،
اور ان کو اونرشپ لینے کے لیے انفارچونیٹلی کوئی بھی ایسا سسٹم نہیں ہے جو تیار ہو۔ اور جب ہم سسٹم کی بات کرتے ہیں تو سسٹم یہ این جی او آرگنائزیشنز، پولیٹیکل پارٹیز کا سسٹم نہیں ہوتا۔ دیش میں، کسی بھی دیش میں، کسی بھی اگر آپ دیش کی بات کریں تو وہاں کی جو حکومت ہوتی ہے، وہاں کی جو سرکار ہوتی ہے، یہ اس کی ذمہ داری ہوتی ہے کہ دیش میں رہنے والا ہر شخص، چاہے وہ کسی بھی ریلیجن سے اس کا تعلق ہو، وہ اقلیت ہو یا نہ ہو، مگر وہ اپنے آپ کو دیش کا اتنا ہی حصہ سمجھے اور اس کو اتنا ہی حق ملے۔ مگر انفارچونیٹلی آج خاص طور سے پیچھے 5 سال میں ہندوستان میں یہ ماحول ہو گیا ہے کہ مسلمان اپنے گھر سے نکلنے سے ڈرتا ہے، مسلمان اپنا بزنس کرنے سے ڈرتا ہے، مسلمان اکیلے نکلنے سے ڈرتا ہے۔ اس حد تک، مطلب سچر کمیٹی کی جو رپورٹ آئی تھی، وہاں یہ کہا گیا تھا کہ مسلمان جو ہے وہ از دا نیو دلت، کیونکہ وہ ایجوکیشنلی بیکورڈ ہے، کیونکہ وہ فائنینشلی بیکورڈ ہے، کیونکہ وہ ہر طرح سے بیکورڈ ہے۔ اس میں باقاعدہ ایک بہت ڈیٹیل وائز ایک رپورٹ آئی تھی۔ مگر اس سے آگے بڑھ کر ہمیں کیا کرنا چاہیے تھا کہ ہندوستان میں اقلیت، کم سے کم جو پوائنٹس وہاں پر جو ایشوز ریز کیے گئے تھے، ان ایشوز کو ایڈریس کرنا سرکار کا کام ہے، یہ اور کسی کا کام نہیں ہے۔ مگر آج کے دور میں سرکار ان ایشوز کو ایڈریس کرنا تو چھوڑ دیجیے، بلکہ اقلیتوں کو اور زیادہ ڈرا کر رکھا گیا ہے۔ لنچنگ جس کی ابھی بات کی گئی ہے، وہ لنچنگ ہو، چاہے وہ بچوں کی ہو، ینگسٹرز کی ہو، بزرگوں کی ہو، مہیلاؤں کی ہو، ہر طریقے سے، ہر شہر میں، قصبے میں، بڑا شہر ہو، چھوٹا، دلی میں بھی لنچنگ ہوئی ہے، جوان بچوں کو چلتی ٹرین میں مار دیا گیا ہے لنچنگ کے دوران، گاؤں میں بھی لنچنگ ہو رہی ہے۔ تو یہ جو پورا ماحول ایک ڈر کا جو ماحول پیدا کر دیا گیا ہے، جہاں مسلمان یہ کہنے سے بھی ڈرتا ہے، شاید کئی بار اپنا نام لینے سے ڈرتا ہے کہ اس کو لگتا ہے اگر 4 لوگوں نے گھیر لیا تو میں اپنا نام مسلمان لوں، یا میں اپنا نام کوئی اور ہندو نام بتا کر لوں تاکہ میں بچ جاؤں، میری جان بچ جائے۔ ایسا ماحول اگر ہندوستان میں ہو گیا ہو تو آپ امیجن کر سکتی ہیں کہ یہاں بات یہ نہیں ہے کہ ہم روزی روٹی کمائیں کیسے، بات یہاں یہ نہیں ہے کہ ہم ایجوکیشنلی آگے کیسے بڑھیں، بات اب ہندوستان میں یہ رہ گئی کہ مائنورٹیز، اور خاص طور سے مائنورٹیز میں مسلمان، وہ اپنی جان کیسے بچائے، وہ اپنے گھر والوں کو کیسے بچائے۔ دلی سے ایک مشکل سے 30 کلومیٹر دور میں گڑگاؤں میں جو حادثہ ہوا،
جی وائرل بھی ہوا وہ ویڈیو، تو بہت
جی، جہاں مسلمان گھر پہ کس لیے مارا گیا، بے رحمی سے مارا گیا، उन बच्चों को, उन पूरे घर वालों को जिस बेरहमी से, मतलब वहां तो कत्लो आम हो रहा था ऐसा लग रहा था, तो वो एक जीता जागता एग्जाम्पल है कि दिल्ली के नाक के नीचे अगर मुसलमान घर में घुसकर इस तरह से मारा जाए और उसके बाद वो मजबूर हो जाए कि वो अपना घर बेच के अपने अपने लोगों को लेकर कहीं और शिफ्ट हो जाए, तो ये इस बात के लिए ये काफी है। और मुझे लगता है ये रेड अलर्ट है, ये एक नेशनल इमरजेंसी घोषित हो जानी चाहिए हिंदुस्तान में कि हिंदुस्तान में अकलियत और खासतौर से मुसलमान जो सबसे बड़ी तादाद में, वो अपने आप को डरावा महसूस कर रहा है। आप आसाम से उठाकर देख लीजिए और आप नीचे केरला तक चले जाइए, आपको हालात तकरीबन तकरीबन वही मिलेंगे। कश्मीर तो कहने की भी जरूरत नहीं जो कश्मीर में हालात है। तो इसके लिए जिम्मेदार मुझे नहीं लगता कि कौम खुद है, उसके लिए जिम्मेदार हुक्मरान है, इसके लिए जिम्मेदार ऐसी सरकार है जिसको जिसको बहुत उम्मीदों के साथ ये सोचकर चुन के लाया गया था कि अच्छे दिन आएंगे, मगर उन्होंने तो हिंदुस्तान को बांटने, दोबारा से बांटने की एक ऐसी गहरी खाई खोद दी है जिसको पाटने में मुझे लगता है कि हम हिंदुस्तानियों को, हम मुसलमान हैं, हम हिंदू हैं, हम ईसाई हैं, हम सिख हैं, मगर उससे पहले हम हिंदुस्तानी हैं। हम हिंदुस्तानियों को तोड़ने की बहुत पुरजोर कोशिश की गई है और ऐसी खाई खींच दी गई है, मतलब मैं खुद आपको अगर, और जितने भी स्पीकर्स हैं आपके पास बैठे हुए हैं, आपसे वाबस्ता है, आप उनसे पूछिए कि आसपास समाज में वो खाई दिखने लगी है। हमारे अपने दोस्त अहबाब, हमारे अपने पड़ोसी, हमारे अपने साथ काम करने वालों में वो एहसास दिखने लगे हैं कि तुम मुसलमान हो या तुम सिख हो या तुम हिंदू हो। ऐसा हिंदुस्तान हमारा कभी नहीं था। तो इस हिंदुस्तान को बनाने के लिए जो लोग जिम्मेदार हैं, मुझे लगता है हिंदुस्तान, हिंदुस्तानी उनको माफ नहीं करेंगे, अल्लाह उनको माफ नहीं करेगा। और ये वक्त आ गया है, इलेक्शन एक बहुत अहम वक्त है जहां हम मुत्तहिद होकर, जहां हम ये करारा जवाब, चाहे वो दलित हो, चाहे वो मुसलमान हो, चाहे वो कुचला वर्ग हो, चाहे वो स्टूडेंट्स हो, चाहे वो औरतें हो, चाहे वो ईसाई हो, चाहे वो सिख हो, हम सब मुत्तहिद होकर सिर्फ एक और एक बात करें कि सबसे पहले हिंदुस्तानियत बचनी चाहिए, इस देश में हर जीने वाला इंसान बचना चाहिए, उसको अपनी आजादी से सांस लेना, आजादी से क्या वो खाएगा, क्या वो पहनेगा, कहाँ वो रहेगा, क्या वो बिजनेस करेगा, ये बताने के लिए मुझे नहीं लगता कि सरकारों को हम चुनते हैं। हमें हमारे कॉन्स्टिट्यूशन ने, बाबा साहब भीमराव अंबेडकर जी ने हमें एक बहुत अच्छा खूबसूरत एक कॉन्स्टिट्यूशन दिया है जिसमें हमारे हुकूक और हमारी जिम्मेदारी।
और फिर सबसे बड़ी बात ये कि इंडिया का एक हमेशा दावा रहा सेकुलर होने का, तो वही अगर शक्ल लोगों को नजर नहीं आती, जो कि जनूबी एशिया में एक बड़ी अहम बात है कि कोई स्टेट सेकुलर नजर आए। तो मैं बहुत शुक्रिया अदा करूँ कि आपका, शमीना शफीक साहिबा, मुझे मालूम है कि आपको जाना है और आप जाना चाहती हैं हमारे प्रोग्राम में आने के लिए, शुक्रिया। और मैं यहाँ थैंक यू डॉक्टर जफरुल इस्लाम खान साहब से इसी गुफ्तगु को आगे बढ़ाते पूछूंगी कि ये जो लिंचिंग वगैरह के वाकयात हुए, तो क्या इसमें जब ये वीडियो वायरल होते हैं, नजर आते हैं, तो किसी को सजा होती है या नहीं होती? फिर
नहीं नहीं आप तो देखेंगे उल्टे विक्टिम्स की सजा होती है, जो लोग मारे गए उन्हीं की सजा होती है। गुरुग्राम में भी जो चंद दिन पहले वाकया हुआ उसके अंदर अब उन्हीं लोगों के खिलाफ जो है पुलिस ने एक और FIR दर्ज कर लिया है, और तकरीबन हर जगह यही होता है कि जो लोग मारे जाते हैं फिर उनके खिलाफ एक और काउंटर केस कर दिया जाता है कि वही मुल्जिम थे, उन्हीं की वजह से ऐसा हुआ। तो सिस्टम पूरा जो है इसके खिलाफ है। सिस्टम नहीं चाहता कि इंसाफ किसी को मिले, सिस्टम चाहता है कि जो 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 जालिम है उनको बचाया जाए, उनको किसी तरह से भी। अभी आपने देखा कि समझौता एक्सप्रेस जो कि एक इंटरनेशनल क्राइम था, उसके अंदर सारे के सारे लोग, हालांकि इंतहाई वाटर टाइट केस था उसके बारे में, लेकिन सब छोड़ दिए गए। तो ये सिस्टम जो है एक तरह से पूरी तरह से हिंदू बना दिया गया है या हिंदू परस्त बना दिया गया है, और उसकी आग जो है तकरीबन हर जगह पहुंचती है, और मैं समझता हूं कि खुद हिंदुओं तक पहुंचेगी। लेकिन जिसलिए कि जब सिस्टम खराब हो जाएगा तो वो सिस्टम सिर्फ कुछ ही लोगों की मदद करेगा और बाकी सब लोग उसमें पिसेंगे।
तो डॉक्टर जॉन दयाल, आप मुझे ये बताइए कि अगर एक जब एक तशख्खुस खतरे में हो, यानी कि सेकुलर होना इंडिया का, तो उसमें जो बहुत बड़ी आबादी है और बहुत बड़ी तादाद में वो लोग हैं जो इस चीज़ पे यकीन रखते हैं और सेकुलर हैं, इस इंतखाब में और ये जो सारे वाकयात हुए लिंचिंग वगैरह के, उनकी आवाज़ कितनी सुनने में आई आप?
जफर साहब ने एक अपने सेंटेंस में जो इशू रेज किया है वही सबसे बड़ा खतरा है। आप देखिए 47 के बाद 47 कत्ल बहुत बड़े कत्लेआम होते हैं, उसके बाद कांग्रेस की सरकार काफी दिनों थी, उसमें भी किस्से हुए थे, मगर ہر مسلمان اپنے آپ کو انسیف نہیں مان رہا تھا. یو پی میں خطرہ ہوا تھا تو تمل ناڈو کا مسلمان سیف مان رہا تھا اپنے آپ کو, پڑوس کے گاؤں کا آدمی سیف مان رہا تھا, کیونکہ وہ جانتے تھے کہ وائلنس ہوا ہے مگر یہ لوکلائز وائلنس ہے. اس کے آج اس کی دھواں پورے دیش میں نہیں پھیلتا تھا, یہ جو ہوا ہے اس کے بعد یہ خطرہ ہو گیا. اب پورے دیش کا مسلمان اپنے آپ کو خطرہ مان رہا ہے, کیونکہ مسلمان کو بتا دیا گیا ہے کہ تم چاہے ٹرین میں ہو یا ہوائی جہاز میں ہو یا ریل میں ہو یا گاؤں میں ہو یا اپنی بیوی یا بچوں کے ساتھ اپنے گھر میں ہو, تم سیف نہیں ہو. یہ جو ہوا ہے اس کو اب ہم کیسے کمبیٹ کریں؟ اور یہاں پر میں نے پچھلے سال سے, کیونکہ میں اور ہرش مندر گاؤں گاؤں جا رہے ہیں جہاں پہ لنچنگ ہوئی ہے, ہم ہی سے دو طرف جا رہے ہیں, اور میں ہر ودھوا سے ہر ماں باپ سے ملا ہوں جن کا بچہ جن کا پتی جن کا بھائی قتل عام اس طریقے سے اس کا قتل موب نے کیا ہو, میں ان کی آنکھوں میں آنکھ داخل کر چکا ہوں, ان کا ہاتھ پکڑ چکا ہوں. میں جانتا ہوں کہ ہر گاؤں میں جہاں پر یہ ہوا ہے قصہ, وہاں پر پولیس جا کے گاؤں والوں کو رشتے داروں کو پکڑ کے جیل میں بند کر رہی ہے. یہاں پہ ان کے گھر میں ماتم بن رہا ہے اور انہیں کے بھائی بھتیجے پکڑے جا رہے ہیں. یہ جو ہوا ہے یہ اسٹرکچرل پینیٹریشن جو بی جے پی نے اور آر ایس نے کر دیا پچھلے 15 سال میں, یا کہہ سکتے ہیں باوری کی شہادت کے بعد, یہ سب سے بڑا خطرہ ہے. اور جو پچھلے 4 سال میں, اور 4 سال نہیں کیونکہ 7 سال پہلے بھی رہے تھے, وہ 7 سال اور یہ 4 سال, ان 11 سال میں جو جوڈیشری کا سبارڈینیٹ جوڈیشری کا ایڈمنسٹریشن کا اور پولیس کا جو پینیٹریشن ہوا ہے, جو امپیونٹی آئی ہے, امپیونٹی کا اصل میں کوئی ہندی میں اردو میں کوئی ورڈ ہی نہیں ہے. اس کا مطلب یہ ہے کہ آنکھیں بند کر لی جاتی ہیں, کہا جاتا ہے سیاں بھائی کوتوال تو ڈر کائے کا. یہ جو ہوا ہے یہ سب سے بڑا خطرہ ہے. اور اگر بھاجپا کل ہار بھی جاتی ہے, اکھاڑ بھی جاتی ہے, اس کو ریورس کرنے کے لیے 4 سال یا 11 سال نہیں اگلے 25 سال لگ جائیں گے, کیونکہ ابھی جو پولیس کانسٹیبل بھرتی ہوا ہے, ابھی جو مینجسٹریٹ جو آئی ایس افسر بھرتی ہوا ہے, اس کو اس کا مائنڈ چینج کرنے میں, اس کو کلین کرنے میں, اس کو بتانے میں کہ ہندوستان پنڈت نہرو کا مہاتما گاندھی کا دیش ہے, اس کو وہ پھر سے سسٹم ٹھیک کرنے میں ہم کو ایک پورا دشک لگ جائے گا. یہ سب سے بڑا ہوا ہے مودی جی کی جو, اور شاہ صاحب کی اور بھاگوت صاحب کی جو دین رہی ہے, اس گند کو صاف کرنے کے لیے 20 سال لگ جائیں گے. یہ میں کہہ رہا ہوں. پچھلے 1 سال سے میں نے اسلام فوبیا کے خلاف ایک مہم چھڑ رکھی ہے, مگر ابھی اس کے اندر لوگ آنے سے قطر رہے ہیں. اسکول ٹیکس جو چینج کیے جا رہے ہیں اس کو لڑنے سے ٹیکس کیے جا رہے ہیں. جو ایکل اسکول چل رہے ہیں وہاں پہ کس طریقے سے بچوں کا دماغ خراب کیا جا رہا ہے, اس کو ٹھیک کرنے کے لیے آنے کے لیے ابھی لوگ ڈر رہے ہیں. پولیس میں فوج میں جو آپ تو کھلے عام کہہ رہے ہیں کہ مودی کی فوج ہے, کیسے ہے مودی کی فوج؟ ہمارے بچے تھے جو فوج میں بھرتی ہوئے تھے, ان کب سے وہ مودی کی فوج بن گئے؟ کانسٹیٹیوشن ہے, راشٹرپتی ہمارے کمانڈر ان چیف ہے, جنرل اسٹاف ہے, ان کو کہنا چاہیے مودی جی کو آ کے کہ یہ خراب ہے, آپ غلط کہہ رہے ہیں. یہاں پہ مودی جی نے فوج کے سامنے ایک ایسا موقع دیا ہے کہ آگے کھائیے اور پیچھے چٹان ہے. فوج یہ بھی نہیں کہہ پائے گی کہ ہم پردھان منتری غلط کہہ رہے ہیں, فوج یہ بھی نہیں کہہ پائے گی کہ وہ سچ کہہ رہے ہیں. آج بھارت کی فوج کو جو دنیا کی سب سے اچھی تھی, ذہین تھی, جس پاک صاف تھی, اس کو اس مقام پہ لا کے کھڑا کر دیا ہے مسٹر مودی جی نے.
میں یہاں پہ جان دیال صاحب تھوڑا سا ایک ایجوکیشن پہ بات کرنا چاہوں گی مائنورٹیز کی, لیکن اس سے پہلے میں بھائی تیج سنگھ صاحب سے وہ سوال پوچھنا چاہتی ہوں جو ان سے براہ راست ہی متعلق ہے. تیج سنگھ صاحب, آپ الیکشن لڑ رہے ہیں, ہر انتخابات میں روز بروز اخراجات میں اضافہ ہو رہا ہے, یعنی یہ کہ الیکشن لڑنے کے لیے مہم چلانے کے لیے بہت بھاری پیسوں کی ضرورت ہوتی ہے. اب ظاہر ہے کہ ایک مسئلہ یہ بھی ہوتا ہے جو مائنورٹی ہوگی, جو اقلیت ہوگی, جس کے وسائل کم ہوں گے, اس کے پاس پیسہ بھی کم ہوگا. تو آپ یہ جو الیکشن لڑ رہے ہیں تو اس میں آپ کو کیا نظر آ رہا ہے, پیسے کا فراوانی کا کس حد تک ہاتھ ہے آپ اپنے حلقے کے؟ آپ کا حلقہ تو غالباً ایک ریزروڈ سیٹ ہے نا, اس میں صرف اقلیت نہیں لڑ سکتی ہیں اس میں, یا نہیں یہی ہے نا اس میں؟
جی میڈم, یہاں اس دیش میں ایسا ہے رائٹ فرام دس انڈیپینڈنس آف دس کنٹری, یہاں ایک ہندو مائکرو مائنورٹی کا یہاں کے سسٹم پر قبضہ ہو گیا. جون دیال صاحب بھی اسی سسٹم کی بات کر رہے ہیں, ڈاکٹر جعفر الاسلام بھی اسی سسٹم کی بات کر رہے ہیں. اس سسٹم پر हिंदू माइक्रो माइनॉरिटी यानी सवर्ण हिंदू है उनका कब्जा है, वो उसी नजरिए से भी मुस्लिम को, ईसाई को, दलित को उसी नजरिए से देखते हैं, संविधान के हिसाब से नहीं देखते, दस्तूर के हिसाब से कोई बराबरी नहीं है कहीं भी। जहां तक पॉलिटिकल सिस्टम की बात है, जो एक्सपेंसिव की बात है, इन्होंने, इन्हीं सवर्ण हिंदुओं ने इतना एक्सपेंसिव कर दिया, यानी पॉलिटिकल करप्शन है ये।
लेकिन दस्तूर में तो बराबरी है, मतलब ये कहना तो
के लोग दलित लोग इलेक्शन लड़ी ना सके या उनके मातहतों के लड़े उनकी हामे-हाम लाने वाले हों, इसलिए उन्होंने जानबूझ के इस सिस्टम को करप्ट कर दिया है। ये करप्शन पॉलिटिकल करप्शन है, उस पॉलिटिकल करप्शन का ये बहुत बड़ा हिस्सा है, उसके हम लोग विक्टिम है।
लेकिन
हम किसी तरह से जद्दोजहद करके हम इस इलेक्शन में खड़े हो पा रहे हैं, जीतने की बात है। देखिए जहां तक अभी जफरुल इस्लाम साहब ने कहा कि यहाँ कांग्रेस नहीं आएगी, एसपी बीएसपी आएगी, आज तक एसपी बीएसपी ने मुसलमानों या क्रिश्चियन पर जो जितने हमले हुए आज तक इन दोनों नेताओं ने मुंह नहीं खोला। ये अच्छे और बुरे के आधार पर नहीं करते, ये तो बीजेपी को हराने की बात करते हैं। बीजेपी को हराने की मुसलमान कब जीतेगा, ईसाई कब जीतेगा, दलित का नंबर कब आएगा, उस नजरिए से नहीं देखते। इनको बीजेपी हराने से मतलब है, मायावती इनको अब बहुत अच्छी हो गई, मुलायम सिंह बहुत अच्छे हो गए, अखिलेश यादव अच्छे हो गए, बाकी नहीं। ये मतलब गुण और दोष के आधार पे ये होना चाहिए कि हमें मुसलमानों के लिए किसी ने क्या किया है।
तो मैं बहुत शुक्रिया, क्योंकि सिर्फ 5 मिनट बाकी हैं, मैं जफर साहब आपसे ही पूछूंगी कि जाहिर है कि आईन में तो बराबरी है सबको, लेकिन इसमें एक बहुत बड़ा जो फैक्टर है वो तालीम भी है, कि तालीम की कमी जो कि मुसलमानों में बहुत ज़्यादा है। तो कभी इस पे जो है ख़ुद मुसलमान जो लीडर हैं या जो साहिब हैसियत लोग हैं वो इस पे काम कर रहे हैं या इस पे कुछ मेहनत हो रही है, किस चीज़ को दूर किया जाए?
मेहनत तो यकीनन हो रही है, नए नए स्कूल कॉलेज बल्कि मुसलमान यूनिवर्सिटियां तक भी कायम कर रहे हैं, लेकिन वो जरूरत से बहुत ही कम है। और आज भी हमारे यहाँ मदरसा की तरफ रुझान काफी है और बहुत से बच्चे जो है, हालांकि सेंसर कमेटी कम बताती है लेकिन हकीकत एक उससे बहुत ज्यादा लोग जाते हैं, तो तालीम की तरफ रुझान बेहतर हुआ है, इसमें कोई शक नहीं है, लेकिन जितना होना चाहिए वो अभी भी नहीं है। आज भी हमारे तकरीबन 40-45% हमारे जो बच्चे हैं वो स्कूल नहीं जाते हैं, शायद कुछ उसमें मदरसे जाते होंगे। इसलिए हम सबके सबसे पीछे हैं, यानी मुसलमान अगर देख लें, मुसलमान तालीम में सबसे पीछे हैं, और आज भी सही तरीके से उनमें जो 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 यानी जागृति कहते हैं, जिसको यानी अवेकनिंग कहते हैं, वो अभी तक पैदा नहीं हुई। हालांकि लोग बात करते हैं, हमारे लीडर हजार बात करते हैं और कहते हैं तालीम बहुत जरूरी है, लेकिन अवाम तक ये बात नहीं पहुंची है।
अच्छा, अब ये अब मैं जॉन दयाल साहब आपसे मैं पूछूंगी कि रिवायती तौर पर, क्योंकि मिशनरी स्कूल पूरे इसमें बरसगीर में पूरे जनूबी एशिया में सबसे बेहतरीन स्कूल हमेशा से रहे, अब तो फिर प्राइवेट स्कूल तो और आ गए, पहले तो लोग फख्र समझते थे उन स्कूल में, तो इस चीज़ का तालीम के होने ने आपकी जो कम्यूनिटी है, जो ईसाई कम्यूनिटी है, उसको कोई फ़ायदा पहुँचाया कि वो तालीम याफ्ता बेहतर तालीम याफ्ता है?
देखिए आज आपको बातों से पता लग गया होगा, आज मौका ऐसा है, मौसम माहौल ऐसा है, आज एटमॉस्फेयर ऐसा है, यहाँ पे जान के लाले पड़े हुए हैं। आप एजुकेशन की तरफ तो जब अच्छे दोबारा से ध्यान दिया जाएगा, जब लोग अपने आप को सेफ माने, डिबेट आज सिक्योरिटी की हो रही है। मेन डिबेट आज इस इलेक्शन में अगर कोई मुद्दा है तो वो है अखिलियतों की, दलितों की, औरतों की सिक्योरिटी कहाँ है। आप लड़ाई कर रहे हैं पाकिस्तान पर, फौज कर रहे हैं, सिक्योरिटी की बात, ये जो एजुकेशन की बात है आज उसको कहीं बात कोई किसी डिबेट में है ही नहीं। हमारे पास 50,000 स्कूल हैं पूरे हिंदुस्तान में, मगर आज की तब भी आज ट्राइबल लड़की अनपढ़ है। क्यों है? क्योंकि वहाँ पे स्कूल नहीं है, वहाँ पर स्कूल है अर्बन एरियाज में, रूरल एरियाज में स्कूल बहुत कम है। रूरल एरियाज में चाहिए आपको स्कूल, तो स्कूल्स में लाने के लिए बच्चों के लिए हॉस्टल चाहिए। सरकार ने ऐसा कर दिया है कि ईसाई हॉस्टल बंद हो गए हैं तकरीबन। ये जो हम देख नहीं रहे हैं कि एजुकेशन का जो डिसफंक्शन एस्पेक्ट है, जहाँ पर एजुकेशन पहुँचनी चाहिए वहाँ पर अखिलेत भी नहीं पहुँचा पा रही है, गरीबों में, गाँव में वगैरह वगैरह। वहाँ पर फिर रुझान एक तरीके से आप कह सकते हो कि चर्च के अंदर ही जो स्कूल चल रहा है उसी पर आ जाता है। तो हमको एजुकेशन भी ठीक तरीके से चलाने के लिए, जिनको ज़रूरत है उन तक स्कूल खोलने के लिए, सिक्योरिटी चाहिए, पुलिस नहीं चाहिए, हमको पीस चाहिए। आज अगर पुलिस ना हो तो कोई पीस नहीं है, ये हमारी बात है यहाँ पर। और यहाँ पर मैं खान साहब से टोटली माफिक हूँ, हमको आज जो मुद्दा है अपनी जान बचाने का है, مسلمان کی جان. اگر مسلمان ہندوستان میں سیف اپنے آپ کو محسوس نہیں کر رہا ہے, اگر مسلمان کو بتایا جا رہا ہے کہ آپ دو درجے کے ہو, تو یقین رکھیے عیسائی اور دلت اور باقی لوگ بھی سیف نہیں ہیں. یہ مدعا ہے. آپ یقین دلائیے مودی صاحب اور باقی جو لوگ الیکشن لڑ رہے ہیں کہ یہاں پر ہم کہیں گے دھکے کی چوٹ پر کہ یہ دیش مسلمانوں کا دیش ہے, عیسائیوں کا دیش ہے, دلتوں کا دیش ہے.
تو اگر میں صرف ایک جیسے 15 سیکنڈ باقی ہیں ظفر صاحب, میں آپ سے صرف ایک مختصر جواب چاہتی ہوں کہ کیا اگر آپ کیا کردار ہے اقلیتوں کا اس الیکشن میں؟ پھر
ظفر صاحب اقلیتیں ٹھیک نہیں ہیں, اقلیتوں کا کوئی خاص لیڈر نہیں ہے اور وہ مقامی طور سے الیکشن میں حصہ لیں گی. مقامی جو پارٹیاں ہیں وہ ہمارے یہاں اس وقت بہت بیسیوں پارٹیاں مقامی ہیں, ہر صوبے کی اپنی پارٹی ہو گئی ہے, اس میں ووٹ دیں گے. اور مسلمانوں کا ایک رجحان پچھلے 15-20 سال سے رہا ہے کہ وہ اپنے علاقے میں دیکھتے ہیں کہ کون لیڈر کون کون الیکشن میں کھڑا ہونے والا کامیاب ہو سکتا ہے, اس کو ووٹ دیتے ہیں. اس لیے
بہت میں شکریہ ادا کروں گی آپ کا, ڈاکٹر ظفر الاسلام خان صاحب, چیئرمین دہلی مائنورٹی کمیشن, ڈاکٹر جان دیال صاحب جو کہ کرسچن لیڈر ہیں, بھائی تیج سنگھ صاحب اور شمینہ شفیق صاحبہ. تو اس کے ساتھ اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
یوکرین میں 3 ہفتوں کے لیے زبردست سیاسی مہم کی تیاریاں ہو رہی ہیں, جبکہ ٹیلی ویژن پر تنزیہ اور مزاحیہ کردار ادا کرنے والے صدارتی امیدوار موجودہ صدر کے مقابلے میں انتخابات کا پہلا دور جیت چکے ہیں. جیسا کہ پیش گوئی کی جا رہی تھی, ٹیلی ویژن کمیڈین ولادیمیر زیلنسکی نے اتوار کے دن آسانی کے ساتھ ووٹنگ میں 30% ووٹ حاصل کر لیے. صدر پیٹرو پیروشینکو کو 16% ووٹ حاصل ہوئے. وائس آف امریکہ کے نامہ نگار ہینری رجویل نے اپنی رپورٹ میں بتایا ہے کہ اس بات کا امکان ہے کہ نئے صدارتی امیدوار کی مجوزہ پالیسیوں کا 21 اپریل کے دوسرے دور کے انتخابات سے پہلے خاصا تجزیہ عمل میں آئے گا. اب ایسا دکھائی دیتا ہے کہ مزاحیہ کردار ادا کرنے والے ولادیمیر زیلنسکی ملک آئندہ صدر بن سکتے ہیں. انتخابات کے پہلے دور کے نتائج کے بعد انہوں نے کہا, میں یوکرین کے تمام لوگوں کا شکریہ ادا کرنا چاہوں گا جنہوں نے محض تفنن تباہ کے لیے ووٹ نہیں ڈالے. انتخابی مہم کے دوران ایسا معلوم ہو رہا تھا کہ موجودہ صدر پیٹرو پیروشینکو دوسرے مرحلے میں بھی نہیں پہنچ پائیں گے. اتوار کے دن کی ووٹنگ کے بعد انہوں نے انکساری کا لہجہ اختیار کیا. انہوں نے کہا, میں کسی قسم کا ہیجان محسوس نہیں کرتا, میں سنجیدگی کے ساتھ اس پیغام کو سمجھتا ہوں جو معاشرے نے آج حکمران طبقے کو دیا ہے. تاہم پوروشینکو نے اپنے حریف کو یہ کہتے ہوئے تنقید کا نشانہ بنایا کہ وہ جلاوطن شخصیت ایہور کولوموسکی کے کٹ پتلی ہیں. خیال ہے کہ آئندہ 3 ہفتے سخت انتخابی مہم دیکھنے میں آئے گی. چیٹم ہاؤس سے منسلک اینا کاربٹ نے صورتحال کا تجزیہ کرتے ہوئے کہا, پوروشینکو کا ایجنڈا ابتدا میں زبان اور عقیدے کی بنیاد رکھتا تھا اور ماسکو سے دوری پر تھا اور جس کا جھکاؤ سیکیورٹی پر تھا, جبکہ زیلنسکی کا ایجنڈا بیشتر ووٹروں کی تشویش پر مرکوز تھا. لیکن اس کا نتیجہ کیا نکلے گا یہ ہمیں ابھی تک معلوم نہیں, اس لیے کہ زیلنسکی کے ایجنڈے کے بارے میں بہت کچھ کہنے کو نہیں ہے. تجزیہ کاروں کے مطابق زیلنسکی کی شخصیت میں ایک انوکھا پن ہے. وہ سیاسی اعتبار سے باہر کی دنیا سے تعلق رکھتے ہیں. ڈیموکریٹک انیشیٹو نامی تنظیم کی سربراہ ایرینا بیکیشنیوا کے الفاظ, ہم اس بات کا جائزہ لیں گے کہ آئندہ 3 ہفتے کیسے رہتے ہیں, کیا مباحثے ہوں گے, اور اگر ووٹروں پر یہ واضح نہ ہو سکا کہ امیدواروں کا پروگرام کیا ہے تو کیا وہ پروٹیسٹ ووٹ کا استعمال کریں گے. جہاں تک زیلنسکی کی پالیسیوں کا تعلق ہے ان پر خاصا غور و خوص کیا جائے گا, خاص کر روس کے حمایت یافتہ علیحدگی پسندوں کے ساتھ مشرق میں جاری تنازع کے بارے میں ان کی پالیسی پر نظر ہوگی. چیٹم ہاؤس کی اینا کوربرٹ کے الفاظ.
زیلنسکی ہیز ناٹ سیڈ ہاؤ ہی وڈ کنفرنٹ اور ہاؤ واٹ
زیلنسکی نے یہ نہیں بتایا کہ وہ کس طرح مقابلہ کریں گے اور روس کے ساتھ ممکنہ بات چیت یا کسی بین الاقوامی پلیٹ فارم پر وہ کیا موقف اختیار کریں گے. یوکرین میں بعض لوگوں کے لیے زیلنسکی کی نا تجربہ کاری پریشانی کا باعث ہے. ایک شہری اینٹونی کے الفاظ. مجھے توقع تھی کہ لوگ سوچ سے کام لیں گے اور اپنے ووٹ کا استعمال سوچ سمجھ کر کریں گے اور زیلنسکی کو کم ووٹ ملیں گے جبکہ پوروشینکو زیادہ ووٹ حاصل کریں گے. لیکن زیلنسکی کے حامیوں کا کہنا ہے کہ یوکرین کو تبدیلی کی سخت ضرورت ہے. کیف کے ایک شہری لوباف ٹیپلووا کہتی ہیں, بالکل میں مطمئن ہوں, ہم نے زیلنسکی کے لیے ووٹ دیا, ہر چیز ٹھیک ہے. اتوار کے دن کی ووٹنگ میں بڑی ہار وزیر اعظم یولیا ٹائموشینکو کی ہوئی جن کا نمبر تیسرا تھا. لہذا اب یوکرین کے ووٹروں کے سامنے انتخاب موجودہ صدر اور ٹیلی ویژن کے کمیڈین کے درمیان ہے. ان میں سے دونوں مغرب نواز خیالات رکھتے ہیں لیکن ان کا انداز یکسر مختلف ہے. اب انحصار اس بات پر ہوگا کہ جو امیدوار انتخابی دوڑ سے باہر ہیں وہ ان میں سے کس کی توثیق کرتے ہیں اور کیا زیلنسکی کو دوسرے مرحلے میں مخالفانہ ووٹ بدستور حاصل ہو سکیں گے یا نہیں. رضی احمد رضوی کے لیے انجم ہیرلڈ گل, وائس آف امریکہ, واشنگٹن.